यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गैराती गएको भूकम्पमा परि जाजरकोट र रूकुममा कम्तीमा 62 जनाको मृत्यु पुष्टि। कैयौं घाइते। उद्धार उपचार प्रबन्धसहित राहतमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। प्रधानमन्त्री प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुग्नुहुँदै जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या समाधानका लागि नेपालले COP28 सशक्त दावी पेश गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा मन्त्री परिषद विस्तार। संखुवा सभामा निर्माण हुने 1061 मेगावाटको माथिल्लो अरूण अर्ध जलाशयुक्त आयोजनाको निर्माण कार्य अघि बढ़ाउन सरकारको प्रतिबद्धता। भारतको दिल्लीमा वायु प्रदूषण उच्च तहमा पुगेपछि जनजीवन कष्टकर। विद्यालय बन्द। र अर्को वर्ष आयोजना हुने आईसीसी T20 विश्वकपका लागि नेपाल छनोट। एसिया क्षेत्रको सेमी फाइनलमा UAE 8 विकेटले पराजित।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् CUG सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि CUGमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा CUG सेवा लागू गरिसकेको छ। CUGमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा SMS गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। गैराती 11:47 जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा परि जाजरकोट र रूकुममा कम्तीमा 62 जनाको मृत्यु भएको गृह मन्त्रालयले पुष्टि गरेको छ। भूकम्पमा परि 100 भन्दा बढ़ी घाइते भएको मन्त्रालयले जनाएको छ। पछिल्लो विवरणबारे जानकारी दिन गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई प्रत्यक्ष सम्पर्कमा हुनुहुन्छ। प्रवक्ताज्यू, पछिल्लो विवरण के छ?
अघि यहाँले जे प्रसारण गर्नुभयो अहिले नै त्यही नै हो। हामी अहिले उद्धार र चाहिँ उपचारको काममा केन्द्रित भएको हुनाले तथ्याङ्क अपडेट हुने क्रम जारी नै छ। रातिमा सुरक्षाकर्मीहरू परिचालन भएर रातिमा संक्रमण गरिएको तथ्याङ्क हो यो। अहिले सुरक्षाकर्मीहरू घाइतेको उद्धारमा बढी केन्द्रित हुनुभएको छ। हामीले त्यो संख्या अपडेट गरिरहेका छौँ, पछि थप अपडेट आएपछि हामी यहाँहरूलाई उपलब्ध गराउने नै छौँ। अहिले सम्पूर्ण प्रयासहरू घाइतेको उद्धार र उपचारमा केन्द्रित भएको हुनाले थप अपडेटेड डेटा छैन, भएपछि हामी सेयर गर्दैछौँ।
हजुर, अब प्रधानमन्त्री घटनास्थलमा या चाहिँ भूकम्प प्रभावित क्षेत्रमा पुग्नुहुँदैछ, त्यसको विवरण के छ? हजुर,
सम्मान्य प्रधानमन्त्रीज्यू, स्वास्थ्यकर्मी र चाहिँ यो औषधि सहित त्यतातिर प्रस्थान गरिसक्नु भएको छ। नेपाली सेनाका सम्पूर्ण हेलिकप्टरहरू स्काई ट्रक सहित मोबिलाइजेसन भएको छ, परिचालन भएका छन्। यो खास गरी नेपाली सेनाको स्काई ट्रक जो त्यो हवाई जहाज प्रकृतिको छ, त्यसलाई चाहिँ रुकुमको सल्लेमा र चाहिँ यो रुकुमकै चौरजारी जाजगढको लागि चौरजारी र चाहिँ यता रुकुमको लागि सल्लेमा केन्द्रित भएर स्काई ट्रकले उद्धारको कामहरू गरिरहेछ। सुर्खेतबाट 2 हेलिकप्टरहरू परिचालन गरिएको छ। सुर्खेत र नेपालगंजमा हस्पिटललाई तयारी अवस्थामा राखिएको छ, एम्बुलेन्सहरूलाई तयारी अवस्थामा राखिएको छ। अहिले एम्बुलेन्स त्यो ठाउँमा जान सक्ने अवस्था छैन, बाटोहरू बिग्रेको हुनाले अहिले चाहिँ हामी हवाई उद्धारमै बढी केन्द्रित भएका छौँ।
धन्यवाद प्रवक्ताज्यू। उहाँ हुनुहुन्थ्यो गृह मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराई। त्यहाँ उद्धारमा अहिले गृह मन्त्रालयको आफ्नो संयन्त्रसहित नेपाली सेना सशस्त्र प्रहरीसहितका सम्पूर्ण संयन्त्र त्यहाँ परिचालन भएको गृह मन्त्रालयले जनाएको छ। घाइतेहरूको स्थानीय अस्पताल र स्वास्थ्य चौकीहरूमा उपचारका लागि राखिएको छ। नेपालगंज र सुर्खेत स्थित अस्पतालहरू तयारी अवस्थामा राखिएको छ। भूकम्प राति गएकाले उद्धारको कार्यमा कठिनाई भएको छ। अहिले बिहान उद्धार प्रयास अघि बढ़ाइएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वास्थ्यकर्मी र औषधिसहित केही बेरमा भूकम्प प्रभावित क्षेत्रमा पुग्नुहुने गृह मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री त्यसका लागि काठमाडौँबाट प्रस्थान गरिसक्नु भएको छ। यसअघि राति नै प्रधानमन्त्रीले प्रभावित क्षेत्रका प्रमुख जिल्ला अधिकारी र गृह मन्त्रालयका अधिकारीहरूलाई उद्धार र घाइतेहरूको शीघ्र उपचार एवं राहतका लागि निर्देशन दिनुभएको छ। भूकम्पपछि निरन्तर रूपमा परकम्प गइरहेको छ। 4 रिक्टर स्केलमाथिका 3 भन्दा बढ़ी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोक विजय अधिकारीले जानकारी दिनुभएको छ। भूकम्पमा परि जाजरकोटको नलगाड नगरपालिकाकी उपप्रमुख सरिता सिंहको निधन भएको छ। घाइतेहरूको उद्धार उपचार व्यवस्थापन भइरहेको बाँके, सुर्खेत, रूकुम र जाजरकोट जिल्ला प्रशासन कार्यालयले जानकारी दिएका छन्। सुर्खेत र नेपालगंजमा अस्पताल तथा हेलिकप्टर मार्फत उद्धारको कार्य प्रारम्भ गरिएको गृह मन्त्रालयले जनाएको छ। भूकम्प प्रभावित क्षेत्र स्थित हाम्रा संवाददाताहरूले विवरण पठाउने क्रम जारी राखेका छन्। पछिल्लो समयमा सब संकलनको कार्य भएको छ भने घाइतेहरूको उद्धार गरी अस्पतालहरूमा पठाउने कार्य पनि भएको छ। भौगोलिक कठिनाईका कारणले कतिपय स्थानमा उद्धार कार्य अघि बढ़न नसकेको पाइएको छ। सुरक्षाकर्मीहरू पनि गाह्रो गरेर सम्बन्धित स्थलतर्फ अघि बढ़ेका छन्। कतिपय ठाउँहरूमा सड़क अवरूद्ध भएका कारण उद्धारमा पुग्ने स्वास्थ्य सुरक्षाकर्मीहरूको क्रम शुरू भए पनि त्यहाँ पुग्न कठिनाई भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ। रूकुम स्थित संवाददाता मेघराज खड्का पछिल्लो विवरणका साथमा सम्पर्कमा हुनुहुन्छ। मेघराजी
हजुर, सन्तोषजी
के छ त्यहाँको पछिल्लो विवरण?
हजुर सन्तोषजी, अब हिजो राति आएको भूकम्पका कारण रूकुम पश्चिममा अहिलेसम्मको पछिल्लो विवरण अनुसार 36 जनाको मृत्यु भएको छ, जसमा आठ बिस्कोट नगरपालिकामा मात्रै 28 जनाको मृत्यु भएको छ भने सानबेरी गाउँपालिकामा 8 जनाको मृत्यु भएको छ। मैले केही बेर अगाडि चाहिँ जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख नवराज भट्टराईलाई सम्पर्क गरेको थिएँ र उहाँले अहिलेसम्म 85 जना घाइतेहरू अस्पतालमा उपचारमा को अस्पतालमा ल्याएर उपचार गरिँदैछ भने अझै पनि केही चाहिँ फोन सम्पर्क नहुने ठाउँहरूमा प्रहरी परिचालन गरेर त्यहाँ चाहिँ खोज अनुसन्धानको कामहरू भइरहेको छ सन्तोषी।
अहिले अब त्यहाँ जुन भौगोलिक कठिनाईका कारणले र कतिपय ठाउँहरूमा सड़कहरू अवरूद्ध भएका कारणले समस्या आएको भनेर प्रमुख जिल्ला अधिकारीहरूले भन्नुभएको छ, त्यो सड़क खुलाउने प्रयास अथवा चाहिँ त्यो प्रभावित क्षेत्रमा उद्धारका लागि चाहिँ त्यहाँ पुग्ने प्रयास कस्तो भएको छ, कसरी अघि बढ़िरहेको छ? अब त बिहान पनि भइसकेको छ।
हजुर, अब यहाँ चाहिँ भूकम्पको कारणले जो जाजरकोटको सिमाना नजिकै पनि रहेको रिम्ना पुलमा चाहिँ त्यहाँ चाहिँ सडक माथिबाट सुक्खा पहिरो आएर सडक अवरुद्ध केही समय भएको थियो भने अहिले चाहिँ खुलाएर चाहिँ बिरामीहरूलाई चौरजारी अस्पताल अथवा मुस्कोटसम्म लिने कामहरू भइरहेको छ। त्यस्तै सानीबिरीको जो मध्यपाडी लोकमार्गको मा पनि सुक्खा पहिरोहरू खसेर त्यहाँ चाहिँ अवरुद्ध भएको थियो, तर चाहिँ त्यहाँको स्थानीयहरूले मुस्कोटबाट एम्बुलेन्सहरू त्यहाँसम्म लिएर केही चाहिँ बोकेर चाहिँ यताको मुस्कोटतिर र उताको चाहिँ चौरजारी मिसन अस्पतालसम्म लिएर उपचार गर्ने कामहरू भइरहेको छ। त्यस्तै नेपाली सेनाको हेलिकप्टर सुर्खेतबाट केही समयभित्रै नै आठ बिस्कोटमा आइपुग्ने भनेर पनि प्रहरले जानकारी दिएको छ र केही चाहिँ सिकिस्त रहेका एक दर्जन जति चाहिँ घाइतेहरूलाई चाहिँ सुर्खेत तथा नेपालगञ्ज काठमाडौँ आवश्यकता अनुसारको अस्पतालमा लिइँदैछ र केही चाहिँ यो रुकुमको आठ बिस्कोट क्षेत्र आफैमा विकट पनि क्षेत्र भएको हिसाबले त्यहाँ चाहिँ यो घाम नआउँदासम्म त्यहाँको सोलार सिस्टम अथवा नेपाल टेलिकम अथवा अन्य चाहिँ ह्यान्डसेलका टेलिफोनहरूले काम नगर्ने भएको हिसाबले केही चाहिँ दुर्गम क्षेत्रमा अझै चाहिँ के कति क्षति भयो भन्ने चाहिँ अब भर्खर चाहिँ घाम लाग्दैछ, त्यसपछि मात्रै त्यसमा टेलिफोनले काम गरेपछि मात्रै चाहिँ थाहा हुने भनेर चाहिँ प्रहरले जानकारी दिएको छ।
धन्यवाद मेघराजी, उहाँ हुनुहुन्थ्यो हाम्रा रुकुम संवाददाता मेघराज खड्का। त्यसै गरी हामीसँग जाजरकोट संवाददाता पवन शर्मा जोडिनु भएको छ। जाजरकोटमा कम्तीमा 37 जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले पुष्टि गरेको छ। त्यसबारे थप विवरणका साथमा संवाददाता पवन शर्मा। पवनजी, जाजरकोटको पछिल्लो विवरण के छ?
जाजरकोटमा पनि भयो अवस्था छ, अहिलेसम्म हामीलाई प्रहरी कार्यालय जाजरकोटले दिएको जानकारी अनुसार 92 जनाको मृत्यु भएको भनेर हामीलाई जानकारी प्राप्त भएको छ। त्यसै गरी 54 जना घाइते र घाइते मध्ये केहीलाई सुर्खेत र नेपालगञ्ज रिफर गरिएको हामीलाई जानकारी प्राप्त भएको छ।
त्यहाँ उद्धारको कार्यहरू चाहिँ कसरी चलिरहेको छ? अब यो जुन मृतकको संख्या बढेर गएको छ, अब केही समय अगाडि मात्रै 37 जना भनिएको थियो, अब अहिले बिहान भएपछि उद्धारको कार्य पक्कै पनि प्रभावकारी भएको छ जसका कारणले यो विवरणहरू आइरहेको छ। घाइतेहरूको उद्धारको कार्य कसरी अघि बढेको छ?
घाइतेको उद्धारको लागि प्रहरी नेपाली प्रहरी सेना शस्त्र प्रहरी र स्थानीय सबै अहिलेसम्म जुटी राख्नु भएको छ र बारीकोट गाउँपालिकामा अहिलेसम्म फोन सम्पर्क हुन नसकेको त्यहाँको जानकारी हामीलाई प्राप्त भएको छैन। त्यसै गरी नलगाट नगरपालिका र कुसे गाउँपालिकाको पनि अहिलेसम्म हामीलाई जानकारी प्राप्त भएको छैन।
धन्यवाद पवनजी. उहाँ हुनुहुन्थ्यो हाम्रा जाजरकोट स्थित संवाददाता पवन शर्मा. तत्काल उद्धार खोज र राहतका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अहिले भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गर्नुभएको छ. 16 जना नेपाली सेनाको स्वास्थ्य कर्मी र चिकित्सकहरूको टोली एवं विभिन्न औषधि सहितका सामग्री लिएर प्रधानमन्त्रीको टोली त्यसतर्फ प्रस्थान गरेको छ. टोलीमा दुवै जिल्लाका सांसदहरू, नेताहरू, त्यसै गरी स्वास्थ्य कर्मीहरू लगायत रहेको प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ. नेपाली सेनाको हेलिकप्टर मार्फत प्रधानमन्त्री प्रभावित क्षेत्रमा प्रस्थान गर्नुभएको छ. केही बेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ. यसअघि प्रधानमन्त्री प्रचण्डले भूकम्पमा परि घाइतेहरूको उद्धार एवं राहतमा जुट्न सबैमा अपील गर्नुभएको छ. सामाजिक सञ्जाल मार्फत राति नै प्रधानमन्त्रीले जाजरकोटको रामी डाँडा केन्द्रबिन्दु भएर गैराति 11:47 गएको 6.4 म्याग्निच्युडको भूकम्पबाट भएको मानवीय र भौतिक क्षतिले आफू निकै मर्माहत भएको उल्लेख गर्नुभएको छ. घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका 3 निकाय परिचालन भएको प्रधानमन्त्रीले जानकारी दिनुभएको छ भने उद्धार राहतमा जुट्न सबैमा अपील गर्नुभएको छ. विपदको यो क्षणमा सबैमा म अपील गर्दछु प्रधानमन्त्रीले भन्नुभएको छ. त्यसै गरी हामी भूकम्प पछिको अवस्थाबारे जानकारी दिने प्रयास जारी राखेका छौं. नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारी हामीसँग प्रत्यक्ष सम्पर्कमा जोड़िनु भएको छ. प्रवक्ताज्यू, त्यहाँ उद्धार प्रयासहरू अहिले कसरी अघि बढ़िरहेको छ र नेपाली सेनाले अन्य सुरक्षा कर्मीहरूसँग समन्वय गरेर कसरी त्यो काम गरिरहेको छ?
नेपाली सेनाको भूकम्प प्रभावित क्षेत्रमा तैनात युनिटहरूमा भएका फौज, अरू खोज तथा उद्धारमा सम्बन्धित टोलीहरूसँग, अरू निकायहरूसँग पनि समन्वयमा काम गरिरहेका छन्. भूकम्पको लगत्तै फौज परिचालन भएको छ विभिन्न स्थानहरूमा, प्रभावित इलाकाहरूमा पुगेर पीड़ितहरूको चाहिँ घाइतेहरूको उद्धार गर्ने र दिवंगत भएकाहरूको शव संकलन गर्ने काममा हाम्रो फौज परिचालित छ. सँगसँगै स्वास्थ्य कर्मीहरू सहितको टोली पनि परिचालन भएको छ र अरू इलाकामा रहेको खोज तथा उद्धार टोलीहरू पनि आवश्यकता अनुसार जानको लागि स्ट्यान्ड बाई छ. नेपाली सेनालाई त्यस इलाकामा रहेको फौजलाई चाहिँ प्रभावकारी रूपमा सर्वसाधारण जनताको खोजी तथा उद्धार कार्यमा परिचालित हुन प्रधान सेनापतिज्यूबाट निर्देशन भएको छ र योजना गरेर त्यस इलाकामा तैनात फौजले आफ्नो खोज तथा उद्धारको कार्यवाही सञ्चालन गरिरहेको छ. हजुर
प्रवक्ताज्यू, अब यहाँहरूको जुन खोज र उद्धार टोली जसरी परिचालन भएको छ, पछिल्लो विवरणहरू यहाँहरूलाई के प्राप्त भएको छ संख्यात्मक हिसाबले?
संख्यात्मक हिसाबले यहाँबाट रिपोर्ट गर्नुभए जस्तै हो. हामी पनि एकिन गर्ने, भेरिफाई गर्ने प्रक्रियामा छौँ. ठुलो मात्रामा चाहिँ जनजनको क्षति भएको जानकारी छ. यो संख्या आउने क्रममै भएको कारणले गर्दा यो एकिन गरेर भेरिफाई गरेपछि हामी सेयर गरौँला.
हजुर, अनि हाम्रो संख्या जुन नेपाली सेनाका त्यहाँ चाहिँ प्रभावित क्षेत्रमा अहिले खटिएका संख्याहरू कति छन् र यहाँले भने जस्तो अन्यत्रबाट जसरी परिचालनको प्रयास भइरहेको छ, काठमाडौँबाट पनि अब अहिले सेनाको हेलिकप्टर सहित प्रधानमन्त्री आफै पनि स्वास्थ्य कर्मी यहाँहरूको स्वास्थ्य कर्मीको टोली सहित पुग्दै हुनुहुन्छ.
जाजरकोट जिल्ला र रुकुम पश्चिममा तैनात रहेको फौज त्यहाँको युनिटहरूबाट परिचालित छ. त्यस्तै सुर्खेत नेपालगंजमा भएको स्वास्थ्य कर्मीहरूको टोली पनि जाने क्रममा अथवा पुगिसकेको पनि छ. त्यस कारणले यो यसमा चाहिँ हाम्रो त्यो इलाकामा तैनात फौज परिचालन भएको हो. संख्यात्मक विवरणभन्दा पनि विभिन्न टोलीमा विभाजित भएर यो उद्धार टोलीहरू परिचालन भएको हुनाले हामीसँग उपलब्ध स्रोत साधनको चाहिँ म्याक्सिमम अधिकतम परिचालन गरेर
हजुर धन्यवाद प्रवक्ताज्यू. उहाँ हुनुहुन्थ्यो नेपाली सेनाका प्रवक्ता कृष्ण प्रसाद भण्डारी. नेपाली सेनाले रातिदेखि गरेको खोज र उद्धार प्रयासबारे हामीलाई जानकारी दिनुहुँदै गैराति गएको भूकम्पमा परि मानवीय क्षतिको संख्या बढ्ने देखिएको छ। गृह मन्त्रालयले कम्तीमा 62 जनाको निधन भएको भने पनि हाम्रा जिल्ला स्थित संवाददाताहरूले पठाएको विवरण हेर्दा त्यसको संख्या निकै बढ़ी देखिएको छ। गृह मन्त्रालयले त्यसलाई पुष्टि गर्ने क्रममा रहेको जानकारी दिएको छ। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सुन्दै हुनुहुन्छ। अब केही बेर विज्ञापन र सन्देश।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.003% वार्षिक ब्याज दर। मुद्दती खातामा 12.003% वार्षिक ब्याज दर। शून्य मौजदातमा खाता खोली 5,00,000 सम्मको दुर्घटना मृत्यु बिमा र 5,00,000 सम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
अब बाँकी समाचार। सरकारले राष्ट्रपति रामचन्द्र पौडेलको फ्रान्स, जर्मनी र इटलीको भ्रमण कार्यक्रम स्वीकृत गरेको छ। मन्त्री परिषदका बैठकहरूका निर्णय सार्वजनिक गर्न सिंहदरबारमा हिजो आयोजित पत्रकार सम्मेलनमा सरकारकी प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले राष्ट्रपतिले कार्तिक 22 मंगिर 1 गतेसम्म गर्नुहुने युरोप भ्रमण कार्यक्रम स्वीकृत गरेको जानकारी दिनुभयो। राष्ट्रपति पौडेल फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिई उतैबाट संघीय गणतन्त्र जर्मनी र इटलीको भ्रमणमा जानुहुने कार्यक्रम रहेको मन्त्री शर्माले जानकारी दिनुभयो। मन्त्री परिषदको बैठकले यूएईमा हुने 18 दुबई शोमा सहभागी हुन उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्का नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने, त्यसै गरी चीनको सांघाईमा हुने 6 चीन अन्तर्राष्ट्रिय आयात मेलामा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई स्वीकृति दिने तथा चीनको छोङछिङमा कार्तिक 20 र 21 हुने बेल्ट एण्ड रोड कन्फरेन्स अन साइन्स एण्ड टेक्नोलोजी एक्सचेन्जमा भाग लिन शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारी नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालय अन्तर्गत संचालित परियोजना एवं आयोजनाहरूका लागि 261 राजपत्रांकित पदहरूको अस्थायी दरबन्दी स्वीकृत गर्ने, कृषि क्षेत्रमा प्रविधि विकास र हस्तान्तरण, व्यवसायीकरण लगायतका विषयमा नेपाल सरकार र गणतन्त्र कोरिया बीच भएको समझदारी पत्र स्वीकृत गर्ने तथा पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषदले गर्नुपर्ने काम गर्न पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद ऐन बमोजिम समिति गठन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या समाधानका लागि यसपटक स्पष्ट रूपमा दावी पेश गर्नुपर्ने बताउनु भएको छ। प्रधानमन्त्रीले जलवायुको मुद्दामा नेपालले महत्वपूर्ण पहल लिने र यो मुद्दामा विश्वलाई नेतृत्व गर्ने गरी प्रस्तुत हुने बताउनु भएको छ। COP28 नेपाल कसरी प्रस्तुत हुने भन्नेबारे प्रधानमन्त्री निवास बालुवाटारमा परराष्ट्र मन्त्रालय, वन तथा वातावरण मन्त्रालय लगायतका सचिवहरूसँगको छलफलमा प्रधानमन्त्रीले नेपालले यसपटक प्रभावकारी र सशक्त रूपमा दावी पेश गर्ने बताउनुभयो। कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नवनियुक्त मन्त्रीद्वय गणेश प्रसाद उप्रेती र कमल प्रसाद जबेगुलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। मुख्यमन्त्री केदार कार्कीको सिफारिशमा नेपालको संविधान बमोजिम उहाँहरूलाई हिजै प्रदेश प्रमुख खापुङले बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो। नवनियुक्त मन्त्री उप्रेती नेकपा माओवादी केन्द्र र जबेगु नेकपा एकीकृत समाजवादीका प्रदेशसभा सदस्य हुनुहुन्छ। मन्त्री परिषद विस्तारसँगै कोशी प्रदेशमा 5 सदस्यीय मन्त्री परिषद बनेको छ। यसअघि नेकपा एमालेका राम राणामगर र नेपाली कांग्रेसका शमशेर राई मन्त्री नियुक्त हुनुभएको थियो। संखुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुने 161 मेगावाटको माथिल्लो अरूण अर्धजलाशयुक्त जलविद्युत आयोजनाको निर्माणको कार्य अघि बढ़ाउन सरकारले प्रतिबद्धता जनाएको छ। अर्थमन्त्री डा प्रकाश शरण महत, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेत, संखुवासभाका संघीय सांसद दीपक कार्की, ऊर्जा मन्त्रालयका सचिव दिनेश कुमार घिमिरे, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनामा लगानीका लागि अन्तर्राष्ट्रिय संस्थाको सहवित्तीयकरणको नेतृत्व गरिरहेको विश्व बैंकको टोली सहितले हिजो आयोजना स्थलको निरीक्षण गरेको छ। उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्काले मुलुकको आर्थिक समृद्धिसँगै जनताको आकांक्षा सम्बोधन गर्ने गरी काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्ने बताउनु भएको छ। रक्षा मन्त्रालयमा हिजो आयोजित प्रथम त्रैमासिक समीक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै उहाँले समस्यालाई चाङ लगाएर राख्ने भन्दा पनि समाधान गरेर जानुपर्ने बताउनुभयो। कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेस अहिलेको परिस्थितिमा एक ढिक्का भई अघि बढ़ेको बताउनु भएको छ। नेपाली कांग्रेस बागलुङले हिजो आयोजना गरेको जिल्ला सम्मेलनमा सभापति देउवाले कांग्रेसमा पहिला जस्तो गुनासो नभएको भन्नुहुँदै छिटपुट गुनासोलाई सम्बोधन गर्दै लैजाने बताउनुभयो। एमाले अध्यक्ष केपी शर्मा ओलीले धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व भएका स्थलहरूको विकास र प्रचार प्रसारमा ध्यान दिनुपर्ने बताउनु भएको छ। जहादिङमा हिजो आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पर्यटकीय गन्तव्य धादिङको त्रिपुरा सुन्दरीको विकास गर्नुपर्नेमा जोड़ दिनुभयो। बुद्ध जन्मस्थल लुम्बिनीबाट सगरमाथाको आधार शिविरतर्फ शान्ति दीप लगिएको छ। नेपाल पर्वतारोहण संघले काला पत्थरतर्फ शान्ति दीप लगेको हो। मुगुको छायानाथ रारा नगरपालिका छ मन्दु गाउँमा मारिएका सबैको दाह संस्कार गरिएको छ। घटना भएको आठ दिनपछि र सब परीक्षण भएको चार दिनपछि चारैजनाको हिजो दाह संस्कार गरिएको हो। बाल बालिकाहरूलाई भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ। ग्रामीण उद्यमशीलताको विकासलाई प्रोत्साहित गर्दै रोजगारीका अवसर सिर्जना गर्न ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना कार्यान्वयनमा रहेको छ। आयोजनाले नीतिगत खाका आवश्यक संरचनाहरूको निर्माण र क्षमता विकास लगायतका अन्य सहयोगी सेवाहरू उपलब्ध गराउँदै आएको उद्यमशीलताको वातावरण निर्माण गर्न पनि सहयोग पुर्याएको आयोजनाले जनाएको छ। अब के अन्तर्राष्ट्रिय समाचार। विषाक्त धुवाका कारण भारतको राजधानी नयाँ दिल्लीमा विद्यालय बन्द गरिएको छ। वायु प्रदूषण उच्च बिन्दुमा पुगेपछि त्यहाँ रहेका 3 करोड़ नागरिकको जनजीवन कष्टपूर्ण बनेको भारतीय संचार माध्यमहरूले उल्लेख गरेका छन्। नयाँ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले राजधानीका सबै प्राथमिक विद्यालय कम्तीमा 2 दिनका लागि बन्द रहने घोषणा गर्नुभएको छ भने नयाँ भवनहरूको निर्माण कार्य रोक्न आदेश दिनुभएको छ। इरानको राजधानी तेहरानबाट उत्तरमा रहेको लंगारूड शहरस्थित एउटा लागु औषध पुनस्थापना केन्द्रमा आग लागि हुँदा कम्तीमा 27 जनाको मृत्यु भएको छ। अब आर्थिक समाचार।
चिनीको कृत्रिम अभाव सिर्जना गरेको पाइए त्यसको सूचना प्रहरीको निशुल्क हटलाइन नम्बर 100 जानकारी दिन नेपाल प्रहरीले सर्वसाधारण समक्ष आग्रह गरेको छ। चिनीको कालोबजारी जम्माखोरी वा कृत्रिम अभाव सिर्जना गरेको पाइएमा त्यसको सूचना हेलो सरकार प्रहरीको निशुल्क हटलाइन 100 नम्बरमा वा नेपाल प्रहरीको आधिकारिक सामाजिक सञ्जालमा जानकारी दिन आग्रह गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो। चिनीको अभाव भएको जनगुनासो आएपछि सम्पूर्ण इकाइलाई सक्रिय चालन गरेको प्रवक्ता कडायतले बताउनुभयो। बिहिबार प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको सरकारवालाहरूको बैठकले प्रहरी प्रशासन परिचालन गरेर आयातकर्ता र उद्योगमा चिनीको भण्डारण खोज तलाश गर्ने र भेटिएको चिनी बजारमा पठाउने निर्णय भएको थियो। सो बैठकले चिनीको कालोबजारी रोक्न राज्यका सम्पूर्ण निकायलाई परिचालन गर्ने निर्णय गरेको थियो। नेपालको विकासमा सक्रिय 16 विकास साझेदारहरूले नेपालको सामाजिक आर्थिक उन्नयनमा सघाउने प्रतिबद्धता व्यक्त गरेका छन्। हरित उत्थानशील र सामाजिक समावेशी विकास ग्रिड बमोजिम उच्च प्राथमिकता प्राप्त लगानी र नीतिहरूको कार्यान्वयनमा नेपाललाई सहयोग गर्नका लागि वित्तीय तथा प्राविधिक सहायता एकीकृत एवं विस्तार गर्न विकास साझेदारहरू सहमत भएका हुन्। विश्व ब्याङ्क र अन्य विकास साझेदारहरूको सहकार्यमा अर्थ मन्त्रालयद्वारा बिहिबार आयोजित उच्चस्तरीय कार्यक्रममा नेपालको ग्रिड रणनीतिक कार्ययोजना कार्यान्वयन गर्ने सम्बन्धमा एक संयुक्त वक्तव्यलाई अनुमोदन गरिएको छ। सरकार विकास साझेदार नागरिक समाज संगठन निजी क्षेत्रका सरकारवाला र प्रबुद्ध वर्गहरूले समेत नेपालका ग्रिड प्राथमिकताहरूमा हुने वित्तीय लगानी र कार्यान्वयनलाई निरन्तरता दिन संस्थागत एवं क्षेत्रगत तहमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा बोल्दै अर्थमन्त्री डाक्टर प्रकाश चन्द्र महतले नेपालमा आपतहरू सहन सक्ने वातावरणको संरक्षण गर्ने र जीवनस्तर उकास्न सक्ने हरित थप उत्थानशील र थप समावेशी अर्थतन्त्र निर्माण गर्ने दृष्टिकोणका रूपमा ग्रिडको अवधारणालाई अगाडि सारेको बताउनुभयो। नेपाल र दक्षिण कोरिया बीच कृषि तथा पशुपन्छी विकासका क्षेत्रमा सहकार्य गर्ने गरी द्विपक्षीय समझदारी भएको छ। कृषि मन्त्रालयमा दुई देशका कृषि सम्बद्ध मन्त्रालय बीच कृषि क्षेत्रका प्राविधिक सहितका विविध विषयहरूमा सहकार्यका लागि समझदारी भएको हो। समझदारी पत्रमा नेपालको तर्फबाट कृषि तथा पशुपन्छी विकास मन्त्री डाक्टर बेदुराम भूषाल र गणतन्त्र कोरियाका तर्फबाट कृषि खाद्य र ग्रामीण मामिला मन्त्री चुङ वाङ कुनले हस्ताक्षर गर्नुभयो। समझदारीको मुख्य उद्देश्य दुवै देशले आफ्नो राष्ट्रिय कानून र नियमावली बमोजिम दुई देशको कृषि विज्ञान र प्रविधि कृषि तथा पशुपन्छी उत्पादन कृषि प्रशोधन र कृषि उत्पादनको क्षेत्रमा सहयोग सुदृढ गर्ने उद्देश्य रहेको छ। सुनसरीका कृषक यति बेला आलु खेती लगाउन व्यस्त भएका छन्। जिल्लामा आलु खेती आमदानीको प्रमुख स्रोत रूपमा विकास भएको छ। सदरमुकाम इनरुवा सहित कोक्राहा नरसिंह दोहबी लगायतका क्षेत्रमा बसोबास गर्ने किसानहरूले दशैं सकिए लगतै आलु खेतीमा व्यस्त भएका हुन्।
खेल समाचार। अघि राष्ट्रपति रामचन्द्र पौडेलले जाजरकोटमा गैराती गएको भूकम्पबाट भएको मानवीय क्षति र भौतिक क्षतिले आफू मर्माहत भएको बताउनु भएको छ। उहाँले विपदको यो घड़ीमा भूकम्प प्रभावित क्षेत्रमा प्रभावकारी उद्धार तथा राहतको काममा जुट्न सरकार लगायत सम्बन्धित सबैलाई अपील गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। जाजरकोटको बारेकोट गाउँपालिका वडा नम्बर 1 रामीडाँडा केन्द्रबिन्दु भएर गएको भूकम्पमा निधन भएकाहरूप्रति समवेदना श्रद्धांजलि व्यक्त गर्नुहुँदै समवेदना समेत दिनुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। त्यसै गरी कांग्रेस सभापति शेरबहादुर देउवाले जाजरकोट केन्द्रबिन्दु भएर गैराती गएको भूकम्पमा परि जाजरकोट र पश्चिम रूकुम लगायतका क्षेत्रमा ठूलो मानवीय क्षति भएको खबरले दुखी भएको उल्लेख गर्नुभएको छ। प्रभावित क्षेत्रमा तत्काल उद्धार टोली खटाएर घाइतेहरूको उपचार गर्न सरकारसँग उहाँले माग गर्नुभएको छ। प्रभावित क्षेत्रमा मानवीय सहायता पुर्याउने प्रबन्ध गर्न उहाँले अनुरोध गर्नुभएको छ। भूकम्पमा परि ज्यान गुमाएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुहुँदै घाइतेहरूको उहाँले स्वास्थ्य लाभको कामना गर्नुभएको छ। यो कठिन घड़ीमा नेपाली कांग्रेसको सम्पूर्ण पार्टी निकायलाई भूकम्प प्रभावित क्षेत्रमा उद्धार राहत एवं पुननिर्माणमा जुट्न उहाँले निर्देशन दिनुभएको छ। त्यसै गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले मध्यरातमा आएको भूकम्पले जाजरकोट र पश्चिम रूकुममा ठूलो मानवीय क्षति भएको घटनामा दुःख व्यक्त गर्नुभएको छ। उहाँले ती जिल्लाका प्रभावित मध्येका केहीसँग आफूले टेलिफोन सम्वाद गरेको र त्यहाँ उद्धार गर्ने र घाइतेको उपचारमा तत्काल लाग्ने स्वास्थ्यकर्मीको खाँचो रहेको औलाउनु भएको छ। सबैलाई उद्धारमा खटिन उहाँले आग्रह गर्नुभएको छ। घाइतेहरूलाई शीघ्र उद्धार र उपचारको प्रबन्ध गर्न र बाहिर रहेकाहरूले सहयोग पुर्याउन र त्यहाँ रहेकाहरूलाई धैर्य र सावधानी अपनाउन उहाँले आग्रह गर्नुभएको छ। अब खेल समाचार।
नेपाल एक दशकपछि आईसीसी टी20 विश्वकप 2024 लागि छनौट भएको छ। विश्वकपको एसिया छनौटको सेमी फाइनल खेलमा शुक्रबार युएलाई 8 विकेटले हराउँदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा छनौट भएको हो। नेपाल एसिया छनौटको फाइनलमा पनि प्रवेश गरेको छ। नेपालले छनौट प्रतियोगिताको उपाधिका लागि ओमनसँग खेल्नेछ। अर्को सेमी फाइनलमा ओमनले बहरानलाई 10 विकेटले हराउँदै विश्वकपमा छनौट हुँदै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। नेपाललाई अब समूह चरणमा बेहोरीको हारको बदला फाइनलमा लिने अवसर पनि प्राप्त भएको छ। मूलपानी क्रिकेट मैदानमा युएले दिएको 135 रनको लक्ष्य पछ्याएको नेपालले 17 ओभर एक बलमा 2 विकेट गुमाउँदै 135 रन बनाए। नेपालका लागि आसिफ शेखले 63 रनको अर्धशतकीय पारी खेले।
अब मौसम। आज देशका पहाड़ी भागमा आंशिक बदली भई उच्च पहाड़ी र हिमाली भागका केही स्थानमा हल्का हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 25 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 11 डिग्री सेल्सियस, सापेक्षिक आर्द्रता 98%, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 24 26 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:17 भयो भने सूर्यास्त भए साँझ 5:18 हुनेछ। जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गैराती गएको भूकम्पमा परि जाजरकोट र रूकुममा मृत्यु हुनेको संख्या 80 नाग्यो, कैयौं घाइते। उद्धार उपचार प्रबन्धसहित राहतमा जुट्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन। प्रधानमन्त्री प्रचण्ड बिहानै भूकम्प प्रभावित क्षेत्रमा। जलवायु परिवर्तनका कारण नेपालले भोग्नु परेको समस्या समाधानका लागि नेपालले कोप 28 सशक्त दावी गर्ने प्रधानमन्त्री प्रचण्डको भनाई। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीद्वारा मन्त्री परिषद विस्तार। संखुवा सभामा निर्माण हुने 1061 मेगावाटको माथिल्लो अरूण अर्ध जलाशयुक्त आयोजनाको निर्माण अघि बढ़ाउन सरकारको प्रतिबद्धता। भारतको दिल्लीमा वायु प्रदूषण उच्च तहमा, जनजीवन कष्टकर, विद्यालय केही दिनका लागि बन्द। र नेपाल अर्को वर्ष आयोजना हुने आईसीसी टी20 विश्वकप क्रिकेटका लागि छनौट। एसिया क्षेत्रको सेमी फाइनलमा युएई 8 विकेटले पराजित। बिहान 7 समाचार सकियो। अर्को समाचार प्रसारण 8 अंग्रेजीमा सुन्न सक्नुहुनेछ। नमस्कार।